मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये जो उन बाबे की बाना रहे, सचार जीवन होने दे हूँ स्वगाम जाना लाई, स्वगाम जाना लाई, स्वगाम जाना लाई।
नमस्कार, कार्यक्रम मुक्तिको मार्गमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौँ। हाम्रो उद्देश्य यो हो, तपाईँहरू परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईँहरूको लागि प्रस्तुत छ यो वचन अध्ययन।
मित्र, मर्कुश रचित सुसमाचारको अध्ययनको क्रममा आज हामी मर्कुश 11 अध्यायबाट वचन देख्न गइरहेका छौँ। अहिले हामी हाम्रा प्रभु येशूको संसारिक जीवनका अन्तिम दिनहरूमा आइरहेका छौँ। पद 1 11 येशू आफैलाई सार्वजनिक रूपमा मसीहको रूपमा आफ्ना इसरायली जातिहरू कहाँ प्रस्तुत गर्नुहुन्छ वा पेश गर्नुहुन्छ। पद 13-14 येशू नेभाराको रुखमा अभिशापको घोषणा गर्नुहुन्छ। पद 15-21 येशूले मन्दिरको शुद्ध गर्नुहुन्छ। पद 22-26 येशूको प्रार्थनाको बारेमा प्रवचन हुन्छ। अनि पद 27-33 येशूले धार्मिक अगुवाहरूलाई अप्ठ्यारोमा पार्नुहुन्छ। यो 11 अध्याय उहाँ यरुसलेम आउनुभएको 3 दिनसँग व्यवहार गर्दछ। यद्यपि धेरैले विश्वास गर्छन् कि येशूको यरुसलेममा अन्तिम प्रवेश विजयको प्रवेश हो भन्ने विचार गरे तापनि म चाहिँ विचार गर्छु कि यो विजयको प्रवेश थिएन। यो चाहिँ हाम्रो प्रभु येशू सार्वजनिक रूपमा आफ्नो संसारिक सेविकाइको अन्तमा आउनु भएर आफैलाई पेश गर्नुभएको समय थियो। उहाँ वास्तवमा 3 दिनहरूमा यरुसलेममा आउनुभयो, खालि 1 मात्र आउनु भएन। म सोच्दछु हरेक सुसमाचारले यरुसलेममा उहाँको आगमनको भिन्न भिन्नै रूपको पेश गरिरहेको छ। उहाँ आउनुभएको पहिलोपल्टको दिन विश्राम दिन वा शनिबार थियो। उहाँ आइतबार फेरि फर्कनुभयो र मन्दिरलाई सफा गर्नुभयो। त्यसपछि उहाँ सोमबारमा फर्कनुभयो र सहरको निम्ति विलाप गर्नुभयो। आउनुहोस्, मर्कुश 11 अध्यायको 1 हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, जब उहाँहरू यरुसलेमको नजिक जैतुन डाँडामा बेफागे र बेथानी भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये 2 यसो भनेर पठाउनु भयो। हामीले अगाडिका केही कम अध्यायहरूमा देखिसकेका छौँ कि येशू यरुसलेमतिर बढिरहनु भएको छ। उहाँ भौगोलिक तवरमा बढिरहनु भएको छ र उहाँ आफ्नो मृत्युतिर कालक्रमिक रूपमा निकटमा बढिरहनु भएको छ। यो उहाँको संसारिक जीवनको अन्तिम हप्ता हो। बेथानी र बेथफागे 2 सहरहरू हुन् जुन यरुसलेमबाट जैतुन पर्वतको अर्कोपट्टि वा अर्को दिशामा पर्दछ। पद 2-3 भनिएको छ, तिमीहरूको सामुन्यको गाउँमा जाऊ र पस्दा पस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढेको बछेडा भेटाउनेछौ, त्यसलाई फुकाएर ल्याऊ। कसैले तिमीहरूलाई यस्तो किन गर्दछौ भन्यो भने प्रभुलाई यसको जरुरत परेको छ र उहाँले झट्टै यहाँ फेरि पठाइदिनु हुनेछ भन। मित्र, येशू यरुसलेममा चढेर जाने बछेडाको बारेमा 2 स्पष्टीकरणहरू छन्। प्रभु येशूले यसको बारेमा थाहा पाउन सक्नुभएको थियो जबकि उहाँ परमेश्वर र सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। यो आरम्भदेखि अन्तसम्म आश्चर्यकर्म हुन सक्छ। अनि अर्कोपट्टि यो पहिले नै प्रबन्ध गरिएको कुरा पनि हुन सक्छ। त्यसकारण यो पूर्ण रूपमा मानव प्रबन्ध थियो। यहाँ आश्चर्यकर्मकै रूपमा पढ्नै पर्छ भन्ने कुनै आवश्यक देखिँदैन, किनकि स्वाभाविक स्पष्टीकरण व्यवस्था क्रममा छ। म विश्वास गर्छु कि हाम्रा प्रभुले पहिले नै यसको प्रबन्ध गर्नुभएको थियो, र म सोच्दछु तपाईँ अझ ठुलो अर्थ पत्ता लगाउनुहुन्छ यदि तपाईँ यस तरिकामा यसलाई हेर्नुहुन्छ भने। महत्त्वपूर्ण विशेषता यो हो कि येशु आफ्नो अधिकारको दावी गरिरहनु भएको छ। यो कुराको नोट गर्नुहोस्, यदि त्यस बछेडालाई फुकाउँदै गर्दा तिनीहरूलाई कसैले प्रश्न गर्छन् भने तिनीहरूले यो भन्नुपर्छ कि प्रभुलाई यसको जरुरत परेको छ, यो नै अधिकारको दाबी हो। जबकि कसैले चाहिँ उहाँको मृत्युको षड्यन्त्रमा व्यस्त छन् भने अरू चाहिँ उहाँप्रति निष्ठा र भक्तिमा अर्पित भइरहेका छन्। यिनीहरू तिनै व्यक्ति थिए जो उहाँको आज्ञा पालन गरिरहेका थिए। अहिले यो कुरा 2000 वर्षदेखि सत्य छ। आज पनि यी दुई खालका दुई वर्गका मानिसहरू छन्। जब हामी आगे निरन्तर पढ्छौँ, हामी थाहा पाउँछौँ कि तिनीहरू सहरमा गए र प्रभुले भन्नुभए जस्तै तिनीहरूले बछेडा पाए। आगे पद 4 र 6 भनिएको छ, तब तिनीहरू गए र बछेडा खुला गल्लीमा बाहिरपट्टि ढोकानेर बाँधिएको भेटाए र त्यसलाई फुकाए। त्यहाँ उभिएकाहरूमध्ये कोही कोहीले तिनीहरूलाई भने, बछेडा फुकाएर तिमीहरू के गर्दछौ? तब तिनीहरूलाई येशूले भन्नुभए जस्तै गरी तिनीहरूले भने र तिनीहरूले लैजान दिए। तपाईँ यो कुरा थाहा पाउनुहुनेछ कि तिनीहरूले खालि उहाँका निर्देशनहरू मात्र पछ्याए बस र बछेडा लिएर फर्की आउँछन्। पद 7 र 8 अनि 9 भनिएको छ, तिनीहरूले बछेडालाई येशू कहाँ ल्याए र तिनीहरूका खास्टाहरू त्यसमाथि राखिदिए र उहाँ त्यसमाथि सवारी भए। अब धेरैले आफ्ना आफ्ना खास्टाहरू र अरूहरूले मैदानका स्याउलाहरू काटेर बाटोमा ओछ्याए। अब अघि अघि हिँड्ने र पछि पछि आउनेहरू येशू भन्दै कराए, होसना, धन्य तिनी जो परमप्रभुको नाउँमा आउनुहुन्छ। मलाई लाग्दैन कि यो घटना दृश्य यरुसलेममा हुनेहरूको निम्ति प्रभावित थियो। मलाई यस कुरामा निश्चय छ कि त्यस समयमा रोममा हुने कुनै व्यक्तिको लागि यो प्रभावित कुरा थिएन, किनभने जब कुनै रोमको शासक सिजर युद्ध अभियानबाट फर्कन्थे, त्यहाँ विशाल विजय प्रवेश हुन्थ्यो वा सिजरको विजय फर्काएको उत्सव हुन्थ्यो। यो भनिन्दछ कि त्यति धेरै लुटपाटको माल र बन्दीहरू वा कैदीहरू ल्याइँदैथ्यो कि परेड 2-3 दिन र रातसम्म हुँदथ्यो, त्यो नै खास विजय हुन्थ्यो। यहाँ चाहिँ खालि केही गालिलका बासिन्दाहरू थिए, तर प्रभावित र महत्त्वपूर्ण कुरा चाहिँ यो हो, हाम्रो प्रभु येशूले आफैलाई सार्वजनिक रूपमा आफैलाई अर्पण गरिरहनु भएको छ। पद 11 भनिएको छ, उहाँ यरुसलेममा मन्दिरभित्र पस्नुभयो र वरिपरि सब थोकमाथि नजर भएपछि अबेला भएको हुनाले 12 जनाका साथमा उहाँ बेथानीमा जानुभयो। यहाँ देख्नलाई दुई महत्त्वपूर्ण कुराहरू छन्। स्पष्ट छ कि यो विश्राम दिन थियो र पैसा साट्नेहरू वा सराफीहरू र बेच्न राखिएका बाछाहरू थिएनन्। यो पहिलो दिनमा उहाँ पुजारीको रूपमा आउनुभयो र उहाँ नै बलिदान हुनुहुन्थ्यो। उहाँ बलिदानलाई चढाउन प्रधान पुजारीको रूपमा आउनुभयो, जुन बलिदान तपाईँ र मेरो पापहरूको लागि परमेश्वरलाई ग्रहण योग्य छ। यो कुराको ध्यान दिनुहोस्, उहाँले यरुसलेममा रात बिताउनु भएन, तर उहाँ बेथानीमा रात बिताउन बेलुका फर्की आउनुभयो। येशूले आफैलाई सहरको अगाडि सार्वजनिक रूपमा वा प्रत्यक्ष रूपमा धकेल्नुभयो र निर्णयको माग गरिरहनु भएको थियो। जहाँसम्म हामी भन्न सक्छौँ, उहाँलाई इन्कार गरिएको सहरमा रात बिताउन उहाँले सक्नु भएन। पद 12-14 भनिएको छ, भोलिपल्ट उहाँहरू बेथानीबाट आउनुहुँदा उहाँ भोकाउनुभयो औ टाढामा पात भएको एउटा नेभारको रुख देखेर कतै त्यसमा केही पाउँछु कि भनेर उहाँ जानुभयो। तर त्यहाँ आएपछि उहाँले पात बाहेक केही पाउनु भएन, किनकि त्यस बेला निभारको समय थिएन। तब उहाँले त्यसलाई भन्नुभयो, अब उपरान्त तेरो फल कोही मानिसले नखाओस्। उहाँका चेलाहरूले यो सुने। यो चाहिँ भोलिपल्ट हो वा अर्को दोस्रो दिन हो र उहाँहरू बेथानीबाट आइरहेका छन्। यो विजयमा प्रवेश गर्नुभएको दोस्रो दिन हो। यो सानो घटनाले ठूलो विवादको खडा गरेको छ। यसै दिनमा उहाँले मन्दिरको शुद्ध गर्नुभयो र यसै दिनमा नेभाराको रुखलाई श्राप दिनुभयो। मेरो विचारमा नेभाराको रुखले इसरायल राष्ट्रको प्रतिनिधित्व गर्दछ। यहाँ महान आत्मिक पाठ छ। तिनीहरूसँग परमेश्वरले दिनुभएको धर्मको बाहिरी पातहरू वा देखावटी पातहरू मात्र थिए, तर त्यहाँ आत्मिक फलहरू थिएनन्। अनि आज धेरै चर्चको निम्ति यो कुरा सत्य छ। अनि यही नै लाउडिसियाको मण्डलीलाई उहाँको सन्देश थियो। तिनीहरूसँग केही थिएन, तिनीहरू निर्धन र अन्धा थिए र तिनीहरूका आँखा खोल्नलाई मलम वा लेपको आवश्यकता थियो। यसको अर्थ त्यहाँ पवित्र आत्मा हुनुहुन्न थियो। म विश्वास गर्छु कि यही नै कुराको बारेमा यसैया भनिरहेका छन्। यसैया 29:13 अनि परमप्रभुले भन्नुभयो, यो प्रजा मेरो नजिक आएर तिनीहरूका मुख र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय भने मबाट टाढा राखेका छन्, र म प्रतिको तिनीहरूको श्रद्धा केवल मानिसहरूले तिनीहरूलाई रटाएको आज्ञा मात्र हो। म विचार गर्दछु कि यो धेरै मण्डलीहरूको अवस्था हो। जब येशूले नेभाराको रुखलाई श्राप दिनुभयो र नेभाराको रुख ओइली गयो, सुक्यो, आगे पद 15 भनिएको छ, औ उहाँहरू यरुसलेममा आउनुभयो र उहाँ मन्दिरभित्र पसेर मन्दिरमा बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्न लाग्नुभयो र सराफीहरूका टेबलहरू र ढुकुर बेच्नेहरूका आसन उहाँले पल्टाइदिनुभयो। यहाँ उहाँ मन्दिरको शुद्ध गर्नुहुन्छ। योहानाले हामीलाई भन्छ कि उहाँले आफ्नो सेविकाइको आरम्भमा शुद्ध गर्नुभयो र अहिले उहाँ आफ्नो सेविकाइको अन्तमा शुद्ध गर्नुहुन्छ। यसले चाहिँ दोस्रो दिनमा स्थान लिएको थियो, मतलब यहाँ दोस्रो दिनमा शुद्ध गर्नुभयो, र यो विश्रामको दिन थिएन तर यो आइतबार थियो। पैसा साट्ने सराफीहरू अहिले मन्दिरमा थिए। तिनीहरूले बाहिर मुलुकबाट यरुसलेम मन्दिरमा आउने तीर्थयात्रीहरूको पैसा साटिदिन्थे। ती विदेशी तीर्थयात्रीहरूले आफ्ना पैसा प्रयोग गर्न सक्दैनथे, चलाउन सक्दैनथे, तर तिनीहरूलाई मन्दिरको वैदिक सिक्काको आवश्यक हुन्थ्यो वा चाहिन्थ्यो। अनि जब यी पैसा साट्ने वा सराफीहरूले पैसा सार्दथे, तिनीहरूले निश्चय नै केही प्रतिशत तिनीहरूबाट नाफा खान्थे। यसो हेर्दा एकातिर यसले असल र उचित उद्देश्यको सेवा गर्दथ्यो, किनकि विदेशी जनसाधारणहरूको निम्ति सुविस्ताको कुरा भएको थियो। तर समस्या चाहिँ यो थियो कि हाम्रा प्रभुले भन्नुभयो, यो चोरहरूको गुफा भएथ्यो। यो धर्मको नाउँमा पैसा कमाउने बेइमान व्यापारको स्थान भएको थियो। मित्र, म खुलस्त भावमा भन्छु कि यो सधैँ कुनै पनि धार्मिक सङ्घ संस्थामा खतरा छ। त्यसकारण कुनै पनि धार्मिक सङ्घ संस्थालाई सहायता गर्नभन्दा पहिले राम्ररी निरीक्षण जाँचबुझ गर्नुपर्छ। देख्नुभयो, मसीको रूपमा सार्वजनिक उहाँ स्वयंको पेश यरुसलेममा विजयी प्रवेश थिएन, उहाँलाई इन्कार गरियो। मित्र, धेरैले भन्ने गर्छन् कि यो चाहिँ येशूको विजय प्रवेश थियो, तर मलाई यो खास विजय प्रवेश जस्तो लाग्दैन। तर यो विजय प्रवेशको निम्ति पर्खनुहोस्, कुनै दिन उहाँ आउनुहुँदा देख्नुहुनेछ। जब कुनै दिन उहाँ आउनुहुन्छ, पहिलो थिसलुनकी 4:16-17 अनुसार प्रभुमा मरेकाहरू पहिले उठ्नेछन् र हामी जीवित रहेकाहरू पनि तिनीहरूसँग उठाइ लगिने छौँ। 2000 र त्योभन्दा अगाडिका समय अवधिमा भरि ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूको भयङ्कर भिड घुइँचो तपाईँ देख्नुहुनेछ, हजारौँ परमेश्वरका सन्तहरूको घुइँचो। मित्र, यो वास्तवमा विजय प्रवेश हुनेछ। म सोच्दछु यो लामो समयसम्म भइरहनेछ। पुनरुत्थान हुने काम क्षणभरमै हुनेछ, आँखाको निमेषमा, तर परेड वा सन्तहरूको क्रमबद्ध पङ्क्ति जानलाई लामो बाटो छ। उहाँ तिनीहरूलाई नयाँ स्थान, यस नयाँ समूहको नयाँ सृष्टि, नयाँ घरमा डोर्याउनु हुनेछ। यो खाली चन्द्रमा सम्म मात्र हुँदैन, तर नयाँ यरुसलेमसम्म, स्वर्गीयसम्म। ओ, यो कस्तो महिमित कुरा हुनेछ! यो चाहिँ विजयी प्रवेश हुनेछ। अहिले हामी तेस्रो दिनमा आएका छौँ, जुन प्रभु येसु यरुसलेममा आफैलाई प्रवेश गर्नुहुन्छ वा प्रवेश गर्नुहुन्छ। पद 20 र 21 भनिएको छ, औ बिहान त्यहाँबाट जानुहुँदा उहाँले त्यस नेभारका रुखलाई जराइदेखि सुकेको देख्नुभयो। औ जब पत्रुसलाई सम्झना भयो, तब तिनले उहाँलाई भने, रब्बी, हेर्नुहोस्, तपाईँले श्राप दिनुभएको नेभारको रुख त सुकेछ। यसले हाम्रा प्रभुलाई प्रार्थनाको विषयमा यो प्रवचन दिनलाई प्रेरित गर्दछ, उक्साउँछ। तिनीहरू सुकेका नेभारा रुख देखेर अचम्भित भए, र यसले उहाँलाई यो प्रवचन दिन प्रेरित गर्दछ। पद 22 भनिएको छ, येशूले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख। चाखलाग्दो कुरा यो छ कि विश्वासको प्रार्थनाको बारेमा प्रवचन, सुकेको वा ओइलेको नेभारको रुखतिर पत्रुसको ध्यान आकर्षणबाट विस्तृत रूपमा निस्किआयो। हेर्नुहोस् त, प्रार्थनामा पहिले कदम परमेश्वरमा विश्वास हुनै पर्छ। हेब्रूको लेखकले यही सिद्धान्तको बताउँछन्। हेब्रू 11:6 पदमा, बिना विश्वास उहाँलाई रिजाउन असम्भव छ, किनभने जो परमेश्वर कहाँ आउँछ त्यसले उहाँको अस्तित्व छ भन्ने र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने अवश्य विश्वास गर्नु पर्दछ। मित्र, यदि तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्न भने तब संशयवादी निश्चय नै सही हो। जब तिनले भन्छ प्रार्थना चाहिँ पागल व्यक्ति आफैसँग गर्ने बातचित हो, मित्र, परमेश्वरमा विश्वास पहिलो कदम हो। आगे पद 23 भनिएको छ, म तिमीहरूलाई साँच्चै भन्दछु, जसले यस डाँडालाई तँ उप्किएर समुद्रमा मिल्की भन्ला र आफ्नो हृदयमा कति पनि शङ्का गर्दैन, तर आफूले भनेको कुरा निश्चय हुन आउँछ भन्ने विश्वास गर्छ भने उसलाई त्यो हुनेछ। यो पद आज धेरै मानिसहरूले कति पनि बुझेका छैनन् र गलत अर्थ खोली पठाउँछन्। क्रिस्टियनहरूले डाँडालाई साँच्ची नै जिउको त्यो हटाउन आवश्यक छैन, तर उसलाई जिउनको लागि समस्याहरू र वास्ताहरूको रूपी दैनिक नियमित डाँडाहरूलाई भेट्नको लागि शक्ति चाहिन्छ। त्यसकारण पाउलले एफिसियनहरूको लागि प्रार्थना गरे, एफिसी 3:16 पदमा, तिमीहरूलाई भित्री मनुष्यत्वमा उहाँको आत्माद्वारा उहाँको महिमाको सम्पत्ति अनुसार शक्तिले बलिया तुल्याउन तिमीहरूलाई उहाँले मन्जुर गरून्। मेरो निम्ति प्रार्थना नगर्नुहोस् कि म साँच्चीकै डाँडाहरूलाई हटाउन सकौँ। खुलाम भावले भनौँ, डाँडालाई हटाउने कुनै कुरै देख्दिनँ। यदि मैले तिनीहरूलाई हटाइदिएँ भने संसारमा मैले तिनीहरूलाई कहाँ सार्ने वा कहाँ हटाउने? म तिनीहरूलाई समुद्रमा फाल्न चाहन्न, किनकि तिनीहरू अति नै सुन्दर देखिन्छन् जहाँ तिनीहरू छन्। तर म तपाईँलाई स्पष्ट रूपले भन्न चाहन्छु, म भित्री मनुष्यत्वमा उहाँको आत्माद्वारा शक्तिले बलियो पारिएको चाहन्छु। मित्र, यो डाँडाहरूलाई हटाउने कामभन्दा विशाल कुरा हुनेछ, त्यही नै कुरा महत्त्वपूर्ण छ र छ पनि। म के महसुस गर्छु भने, र जब उहाँले यो भन्नुभयो, यो चाहिँ प्रार्थनाले के गर्न सक्छ भन्ने कुराको सदृश्य नमुना देखाउनलाई हो। पद 24 भनिएको छ, पद 24, यसकारण म तिमीहरूलाई भन्दछु, सबै कुरा जेको निम्ति तिमीहरू प्रार्थना गर्दछौ र माग्दछौ सो पाएका छौ भन्ने विश्वास राख, र त्यो तिमीहरूले पाउनेछौ। परमेश्वरमा विश्वास राख्नुहोस्। यसले तपाईँको आफ्नै स्वार्थी अभिलाषाहरूलाई सन्तुष्ट गर्ने क्षमता दिँदैन। परमेश्वरमा विश्वास राख्नले उहाँको इच्छा तपाईँको जीवनमा पूरा हुन सक्छ। पद 25 र 26 भनिएको छ, औ जब तिमीहरू प्रार्थना गरेर खडा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूलाई तिमीहरूका अपराध क्षमा गर्नुहुनेछ। तर क्षमा गर्दैनौ भने त स्वर्गीयमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। कसैले आफ्नो प्रार्थनाको सुनाइ हुन र उत्तर पाउन भन्दा पहिले भेट्नुपर्ने शर्तहरू छन्। क्षमा नदिने आत्माले प्रार्थनाको शक्तिलाई कमजोर बेकामे बनाइदिन्छ। एफिसी 4:32 अनुसार ख्रिस्टको निमित्त हामीलाई क्षमा दिनुहुन्छ अनि त्यही तरिकामा हामी उद्धार पाएका छौँ। तर यदि तपाईँ र म हाम्रा जीवनहरूमा शक्ति पाउन चाहन्छौँ भने हाम्रो जीवनमा क्षमाको आत्मा हुनुपर्छ। यो अति नै महत्त्वपूर्ण छ। अहिले हामी थाहा पाउँछौँ कि मुख्य पुजारी उहाँलाई फन्दामा पार्न आउँदछ। 27-28 भनिएको छ, औ उहाँहरू फेरि यरुसलेममा आउनुभयो र उहाँ मन्दिरमा टहलिरहनु हुँदा मुख्य पुजारीहरू, शास्त्रीहरू र बुढा प्रधानहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई भने, कुन अख्तियारले तिमी यी काम गर्दछौ? औ यी काम गर्न तिमीलाई यो अख्तियार कसले दियो? तिनीहरू अझै उहाँलाई जाँच गरिरहेका छन्। जो रक्त प्यासी सिकारीहरू थिए, तिनीहरू उहाँलाई हरेक पलमा विरोध गरिरहेका छन्। तिनीहरूले उहाँको अधिकारलाई चुनौती दिए। तिनीहरू धार्मिक शासकहरू थिए। तिनीहरू आफ्ना दिनका धार्मिक पद अधिकारी प्रतिनिधिहरू थिए र तिनीहरू अहिले जान्न चाहन्छन् कि कहाँबाट येशूले आफ्नो अधिकार पाउनुभयो। आगे 29-30 भनिएको छ, तब येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई एउटा बात सोध्छु र तिमीहरूले मलाई त्यसको जवाब देऊ, र म के अख्तियारले यी काम गर्दछु सो तिमीहरूलाई भन्नेछु। युहानको बप्तिस्मा स्वर्गीयबाट भएको हो कि मानिसहरूबाट? मलाई जवाब दियो। यो असल प्रश्न थियो र यो धार्मिक शासकहरूलाई अप्ठ्यारोमा पार्ने प्रश्न थियो। देख्नुभयो, यदि तिनीहरूले बप्तिस्मा दिने युहन्ना स्वर्गीयबाट थिए भने तब निश्चय नै प्रतिक्रिया यस्तो आउने थियो, किन तिनीमाथि तिमीहरूले विश्वास गरेनौ? अनि यदि तिनीहरूले बप्तिस्मा दिने युहन्नालाई अनादर गरे तब तिनीहरू भिडका मानिसहरूदेखि डराउँथे, किनभने युहन्नालाई अगमवक्ताको रूपमा मान्थे। आगे 31-33 भनिएको छ, तब तिनीहरू येशू भन्दै आपसमा बहस गर्न लागे, स्वर्गबाट भनौ भने त तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ भने उनले भन्नेछन्, तर मानिसबाट भनौ भने तिनीहरू जनतादेखि डराउँथे, किनकि सबैले युहन्नालाई साँच्चै अगमवक्ता भनी ठान्थे। तिनीहरूले येशूलाई जवाब दिएर भने, हामीलाई थाहा छैन। तब येशूले तिनीहरूलाई भन्नुभयो, म पनि कुन अख्तियारले यी काम गर्दछु सो तिमीहरूलाई भन्दिन। अहिले येशूको प्रश्नको उत्तर दिन नजान्ने भएर अज्ञानी भई टपलेर चुप रहे, किनकि तिनीहरू अप्ठ्यारोमा परेका थिए। हुनसक्छ कसैले यो भन्ला, येशूले तिनीहरूको प्रश्नको पर्याप्त उचित आधारभूत उत्तर दिनु भएन त। मेरो मित्र, तिनीहरू प्रश्नको उत्तरको खोजीमा थिएनन्। तिनीहरू उहाँलाई बरु फन्दामा पार्नलाई षड्यन्त्रमा थिए। यदि उहाँले तिनीहरूको प्रश्नको उत्तर दिनु भए पनि तिनीहरू उहाँको शिक्षामा पछ्याउने कुनै इरादा थिएन। उहाँले तिनीहरूको प्रश्नको उत्तर दिनुहुन्न किनभने उहाँ तिनीहरूको जाल फन्दामा फँसिरहनु भएको छैन। यो मेरो निम्ति कसरी उहाँले आफ्ना शत्रुहरूलाई सम्हाल्नुभयो यो उहाँको ईश्वरत्वको बारेमा महान प्रमाण हो। यो कुराको याद राख्नुहोस्, जब पुरुष स्त्री उहाँका इमान्दारसँग प्रश्न लिएर र इमान्दार तरिकाले त्यसको उत्तरको खोजीको रूपमा आए, तिनीहरूले आफ्ना प्रश्नहरूको सत्य र इमान्दार उत्तर पाए। अनि मित्र, येशूसँग तपाईँको हरेक प्रकारको समस्याको प्रश्नहरूको उत्तरहरू छन्। उहाँलाई एकान्तमा सोध्न सक्नुहुन्छ र तपाईँ निश्चय नै उत्तर पाउनुहुनेछ। तर तपाईँ इमान्दारपूर्वक उहाँ कहाँ आउनुपर्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
यीशु राजा आउने छन् मलाई लिन लाई, यीशु राजा आउने छन् मलाई लिन लाई, चम्किलो बस्तामा महिमाको साथमा तँ रहेको धानीमा त्यो सेतो बादलमा, यीशु राजा आउने सँग भेट्ने रहर छ, किराले नखाने भन छ, किराले नखाने भन छ, मलाई पनि त्यही पुग्ने मन छ, मलाई पनि त्यही पुग्ने मन छ, यीशु राजा आउने छन् मलाई लिए जस्तो दुःख कष्ट छैन, रुनु पर्ने केही वेदना नै छैन, संसारको जस्तो दुःख कष्ट छैन, रुनु पर्ने केही वेदना नै छैन, खुसीको आँसु बहन्छ मेरो, खुसीको आँसु बहन्छ मेरो, ख्रिससँग त्यहाँ बस्दा, ख्रिससँग
प्रिय श्रोता, तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र वा इमेलद्वारा हामीसँग सम्पर्क गर्नुहोस्। हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, बुटवल, रूपन्देही लुम्बिनी नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401। कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87, सिलगढी 734401। हाम्रो इमेल ठेगाना nepalittv@radiovv.org, nepalittv@radiovv.org। प्रभुले तपाईँहरूलाई आशिष दिउन्।